यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमा सर्वोच्च अदालतमा आज पनि सरकार पक्षका वकिलहरूको बहस जारी। कोरोना भाइरस विरूद्धको खोप पत्रकार र विदेशी नियोगका कर्मचारीहरूलाई लगाउन शुरू। र म्यानमारमा सेनाले सत्ता हातमा लिएको विरोधमा शुरू भएको नागरिक आन्दोलन देशव्यापी बन्दै। समाचार अब विस्तारमा। नेपाली कंग्रेसका उपसभापति विमलेन्द्र निधिले मुलुकमा उत्पन्न राजनैतिक संकटको समाधानका लागि निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ। नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगंजमा आयोजित कार्यक्रममा कंग्रेस उपसभापति निधिले संसद विघटन भइसकेको अवस्थामा ताजा जनादेशका लागि निर्वाचन नै उत्तम विकल्प हुने बताउनुभयो। उपसभापति निधिले कंग्रेसले जहिले पनि न्यायालयको सम्मान गरेको हुँदा न्यायालयमा विचाराधीन अवस्थामा रहेको मुद्दामा संविधानले प्रदत्त गरेको अधिकारभित्र रहेर न्यायालयले फैसला गर्नेमा कंग्रेस आशावादी रहेको बताउनुभयो। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमा सर्वोच्च अदालतमा आज पनि सरकारतर्फका वकिलहरूको बहस जारी छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले बहस यसै साताभित्र सक्ने गरी समय व्यवस्थापन गर्न कानून व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीका तर्फबाट हिजो बहस गर्न आउनुभएका रमेश बडाल मार्फत प्रधान न्यायाधीश राणाले कानून व्यवसायलाई समय व्यवस्थापन बारे ध्यान आकर्षण गराउनु भएको हो। कोरोना भाइरस विरूद्धको खोप अभियान शुरू गरेको सरकारले आजदेखि पत्रकार सहित विदेशी नियोगमा कार्यरत कर्मचारीहरूलाई खोप लगाउने भएको छ। काठमाडौँ उपत्यका विभिन्न अस्पतालहरूमा आजदेखि शुरू गरी पाँच दिनसम्म प्राथमिकतामा परेकाहरूलाई खोप लगाइने जानकारी दिनुहुँदै स्वास्थ्य सेवा विभागका निर्देशक डाक्टर तारानाथ पोखरेलले खोप अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गर्नुभयो। कोरोना विरूद्धको दोस्रो चरणको खोप अन्तर्गत आगामी फागुन एक गतिदेखि स्वास्थ्य सेवा प्रदायक तथा सार्वजनिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पनि खोप लगाइने गरी तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले वर्षौंदेखि करोड़ौं भोक्यौता नतिर्ने एयरलाइन्सलाई 30 दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ। क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो। तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा संचालकलाई कालो सूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ। कालो सूचीमा परेका संचालकहरूले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले प्रष्ट पारेको छ। सरकारले कुर्था जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ। औपचारिक रूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिक रूपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागि कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले बताउनुभयो। भारतसँगको सम्झौताको विषय आजको मन्त्री परिषद बैठकमा छलफल हुने बताइएको छ। जुम्लामा दरबन्दी अनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ़दै गएको महसुस गरिएको छ। जुम्लाको कठ्याङदिदो चिसोमा एकजना प्रहरीले दैनिक 18 घण्टासम्म ड्यूटी गर्नुपर्ने बाध्यता रहेको बताइएको छ। प्रहरीले जम्मा दरबन्दी 350 जनाको भए पनि हाल कार्यरत 245 जनाले नागरिकको सुरक्षामा खटिरहेको प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफले जानकारी दिनुभयो। सीमित जनशक्ति स्रोत साधनलाई सदुपयोग गरी नागरिकलाई शान्ति सुरक्षाको महसुस गराउने प्रयासमा जुटेको उहाँले बताउनुभयो। पोखरा महानगरपालिका स्थित फुर्केटारी सामुदायिक वन समूहले व्यावसायिक रूपमा पानी उद्योग सञ्चालन गरी मनज्ञ आमदानी गर्न थालेको छ। सामुदायिक वन समूहले वन पैदावारको भरपूर उपयोग र संरक्षणसँगै व्यावसायिक रूपमा पिउने पानीको उद्योग सञ्चालनमा ल्याएको हो। पोखराबाट संवाददाता माधव पराजुले।
4 किलोमिटरको दूरीमा रहेको फुर्केटारी वनको महावीर खोलामा रहेको स्रोतबाट सञ्चालित फुर्केटारी पिउने पानीले हिजो आज बजारमा छुट्टै पहिचान बनाएको छ। केही समय पहिले त्यसै बगेर खेर गएको यहाँको पानी हिजो आज भने आमदानीको स्रोतमा परिणत भएको छ। फुर्केटारी सामुदायिक वन समूहका सचिव रमा त्रिपाठी:
हामीले फुर्केटारी पानी सञ्चालनमा ल्यायौं, अहिले प्रति घण्टा 3000 चाहिँ पानी उत्पादन भएको छ र पोखरा महानगरपालिका भरि यो पानीहरू उपलब्ध गराउन हामी सफल भएका छौँ।
वनको संरक्षणका कारण पानीको स्रोत बढ्दै जान थालेपछि प्रयोगशालामा यहाँको पानी पिउन योग्य देखिएपछि वन समूहले पानी उद्योग सञ्चालन गरेको हो। उक्त पानी उद्योगमा वन समूहमा आबद्ध 52 घरधुरीको लगानी रहेको छ। फुर्केटारी एक्वाफायर नामकरण गरिएको पानी उद्योगमा 2 करोड़ भन्दा बढी लगानी रहेको छ। वन समूहले उत्पादन गरेको मूलको पानी बजारको रोजाईमा परेको बताउनुहुन्छ फुर्केटारी एक्वाफायर पानी उद्योगका अध्यक्ष हुतराज त्रिपाठी।
उहाँले मागेको बेलामा तत्कालको त पानी त अहिले भएको सिद्धि हुने अहिले भएको चाहियो भनेर फोन गर्नुहुन्छ। उहाँहरू त जो पानी मिठो छ बरु सस्तो दिन सक्नुहुन्न भनेदेखि हामी पानी बेच्दैन, अरू पानी बेच्छौँ, खाने पानी हामी यही खान्छौँ भनेर हाम्रो जानकारी आइसकेको छ।
वन समूहले 1 लिटरको बोतल र 20 लिटरको जार निर्माण गरेर बजारमा बिक्री वितरण गर्दै आएको छ। सामुदायिक वनले सञ्चालन गरेको पानी उद्योगबाट बजारमा प्राकृतिक स्रोतको शुद्ध पानी उपलब्ध गराउनुका साथै 15 जनाले प्रत्यक्ष रूपमा रोजगार पाएका छन्। उपलब्ध प्राकृतिक स्रोत साधनको बुद्धिमत्तापूर्ण प्रयोग गरी अन्य स्थानका सामुदायिक वन समूहले पनि यसको सिको गर्न आवश्यक छ। माधव प्राजुली, रेडियो नेपाल, पोखरा।
पोखराका संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। देशमा खुल्ला राजनैतिक वातावरण आएसँगै अहिले सबै वर्ग र समुदाय आफ्नो हक अधिकारका लागि जुट्दै गएका छन्। पछिल्लो समय वीरगंजमा तेस्रो लिंगीहरू विस्तारै समाजमा खुलेर आउन थालेका भए पनि रोजगारी लगायतका समस्याका कारण उनीहरूमा चुनौती भनी थपिएको छ। वीरगंजबाट संवाददाता ध्रुव अधिकारीको यो रिपोर्ट।
पछिल्लो समय वीरगंजमा तेस्रो लिंगीहरू समाजमा विस्तारै खुलेर आउन थालेका छन्। तैपनि जिल्लाका अधिकांश तेस्रो लिंगीहरू आफ्नो पहिचान सहित जीवन बिताउन सकिरहेका छैनन्। वीरगंज लगायत तराईका जिल्लाहरूमा तेस्रो लिंगीहरू समाजबाट अपहेलित हुँदै आएको र जीवन धान्नका लागि विभिन्न वैवाहिक कार्यक्रममा नाच्ने, ज्यालादारी काम गर्ने, साना होटल सञ्चालन गरी बस्ने र अवैध धन्दामा समेत लाग्नुपर्ने बाध्यता रहेको नील हीरा समाज शाखा सदस्य अञ्जलीले बताउनुभयो।
पर्सा जिल्लामा 4,000 भन्दा धेरै तेस्रो लिङ्गीहरू छ, धेरै समस्या पनि छ हाम्रो तेस्रो लिङ्गीलाई, कति त खुलेर आउँदैन।
सरकारले संविधानमा तेस्रो लिङ्गीलाई पहिचान सहितको नागरिकता दिने प्रावधान ल्याएको छ। यद्यपि आजसम्म पर्साबाट तेस्रो लिङ्गीको नाममा नागरिकता लिएको अभिलेख जिल्ला प्रशासनमा नभएको र उनीहरूको रोजगारीका लागि सरकारको नीति आवश्यक रहेको पर्साका प्रमुख जिल्लाधिकारी आसमान तामाङले बताउनुभयो।
हाम्रो अभिलेख अनुसार तेस्रो लिङ्गीले नागरिकता लिएको छैन, यसमा चाहिँ कानुनी रूपमा र गृह मन्त्रालयको परिपत्रको आधारमा लिङ्ग खुलेको नखुलेको हकमा चाहिँ अन्य भएर दिनु भनेको छ। हामी नागरिक दिन कानुनी रूपमा केही जटिलता छैन, मलाई लाग्छ उहाँहरूको पहिचानकै समस्या होला, उहाँहरू आउनु भएको छैन।
अर्का एक तेस्रो लिङ्गीले आफ्नो नागरिकता पुरुषको नाममा बनिसकेको हुँदा तेस्रो लिङ्गीको आधारमा नागरिकता नलिएको बताउँदै तेस्रो लिङ्गी भएर जिउन गाह्रो भएको गुनासो यसरी व्यक्त गर्नुभयो।
तेस्रो लिङ्गीको छैन, मेरो त केटापट्टि छ, तेस्रो लिङ्गी भएर अब जिउन त धेरै गाह्रो छ। रोजगारीमा पनि अब जाँदाखेरि कि त महिला भएरै आउनु पर्यो कि त पुरुष भएरै आउनु पर्यो, तेस्रो लिङ्गीलाई काहीँ गराई त दिएकै छैन।
मुस्कान पौडेल नाम गरेकी तेस्रो लिङ्गीले सरकारले रोजगारी दिए मात्रै नागरिकता लिने बताउनुभयो।
नायता लिएर पनि के गर्नु त नि, सरकारले काम दियो भने लिने हो, यदि दिएन भने किन लिनु नायता, त्यतिकै हामी नाचेरै रोडमै हिँडेर कमाउँछौँ बरु।
तेस्रो लिङ्गीलाई सरकारले नागरिकता मात्र होइन उनीहरूको जीवनस्तर उकास्न, रोजगारीको वातावरण सृजना गरी समाजमा सम्मानका साथ बाँच्न पाउने अधिकारको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ। रेडियो नेपालका लागि वीरगंजबाट ध्रुव अधिकारी।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे, हजुरको एनटिसी सिम छँदैछ त्यसैमा राखे भो, मेरो लागि लिउला, अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिने रे।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भो।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारमा सेनाले सत्ता हातमा लिएको विरोध गर्दै नागरिकहरूले शुरू गरेको विरोध प्रदर्शन देशव्यापी बन्दै गएको छ। पछिल्लो आम निर्वाचन परिणामको विषयमा असहमति जनाउँदै आएको सैनिक नेतृत्वले प्रजातन्त्रवादी नेत्री आङ सान सू ची सहितका उच्च नेतृत्व तहका व्यक्तिलाई नियन्त्रणमा लिएर भएको सत्ता विद्रोहप्रति विश्व जगतले पनि विरोध गरिरहेको अवस्थामा नागरिकहरूले पनि आन्दोलन जारी राखेका छन्। नेत्री आङ सान सू ची सहितका नेतालाई मुक्त गरी पछिल्लो निर्वाचनबाट विजयी सूचीको दललाई सत्ता सुम्पन्न माग गर्दै भइरहेको जनप्रदर्शनमा सेनाले बल प्रयोग गर्न शुरू गरेको र सो क्रममा कयौं व्यक्ति नियन्त्रणमा परेका बताइएको छ। कोरोना भाइरस विरूद्ध अक्सफोर्ड एस्ट्राजेनिकाले उत्पादन गरेको खोप दक्षिण अफ्रिकामा पाइएको कोरोना भाइरस प्रजातिको नियन्त्रणमा खासै प्रभावकारी नदेखिएको एक अध्ययनले देखाएको छ। शुरूमा 2000 व्यक्तिमा गरिएको परीक्षणमा खोपले हल्का र मध्यम खालको कोरोना बिरामीलाई न्यून सुरक्षा मात्र प्रदान गरेको देखिएको थियो। अर्को हप्तादेखि खोप लगाउन शुरू गर्ने भनी 10,00,000 मात्रा एस्ट्राजेनिका खोप ल्याइएकोमा दक्षिण अफ्रिकाको स्वास्थ्य मन्त्रालयले अहिलेलाई अभियान स्थगित गरेको छ। मन्त्रालयले पी फाइजर र जोनसन एण्ड जोनसनको खोप ल्याउने विचार गरिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानसँग आणविक कार्यक्रम सम्बन्धी वार्ता शुरू गर्नु अघि ऊ विरूद्धको नाकाबन्दी नहटाउने प्रश्न पार्नुभएको छ। राष्ट्रपति बाइडेनले सीबीएस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सन् 2015 भएको आणविक सम्झौताका शर्तहरूको पालना नगरेसम्म नाकाबन्दी नहटाउने बताउनुभयो। तर इरानका सर्वोच्च नेता अयतोल्लाह अल खमेनीले भने नाकाबन्दी पहिला हटाए मात्र वार्तामा बस्ने बताउँदै आउनुभएको छ। इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको दावी गर्दै आएको छ। र उत्तरी भारतमा हिउँका ढिक्काहरू खसेर नदीमा पर्दा आएको बाढ़ीमा परेर 14 जनाको मृत्यु हुनका साथै 145 जना जति हराइरहेका छन्। हिउँ खसेर नदीको बाँधमा पानीको सतह नागेपछि उत्तराखण्ड राज्यमा बाढ़ी आएको थियो। बाढ़ीमा परी बेपत्ता हुनेमा त्यहाँ जलविद्युत गृहमा काम गरिरहेका कामदारहरू धेरैजसो रहेका छन्। उद्धारका लागि सयौं सैनिक अर्धलड़ाकु बल तथा हेलिकप्टरहरू परिचालन गरिएको छ। अहिलेसम्म 25 जनालाई उद्धार गरिएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। प्रतिनिधि सभा विघटन विरूद्ध परेका रिटहरूमा सर्वोच्च अदालतमा आज पनि सरकार पक्षका वकिलहरूको बहस जारी। कोरोना भाइरस विरूद्धको खोप पत्रकार र विदेशी नियोगका कर्मचारीहरूलाई लगाउन शुरू। र म्यानमारमा सेनाले सत्ता हातमा लिएको विरोधमा शुरू भएको नागरिक आन्दोलन देशव्यापी बन्दै। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।